तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online, and on radio.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्कार, हार्दिक स्वागत अनि अभिवादन श्रोताबिन्द एसपिएस रेडियोको नेपाली कार्यक्रममा। मेरो नाम कृष्ण पोखरेल। आज 2078 साल माघ महिनाको 27 गते, तदनुसार 2022 फेब्रुअरी 10 तारिक र एक घन्टा प्रसारण हुने यस कार्यक्रममा कार्यक्रम अवधिभर म यहाँहरूको साथमा हुनेछु। कार्यक्रमलाई पुरा सुनेर हामीलाई साथ दिनुहुन्छ होला भन्ने आशा गरेको छु। आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौँ। एसपिएस नेपाली गुरुङगाई राष्ट्रका कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर भूमिहरूका परम्परागत मालिकहरूलाई पनि स्वीकार गर्दछौँ, जसको माटोमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब आजको कार्यक्रममा प्रस्तुत हुने विषयवस्तुका बारेमा थोरै जानकारी दिन चाहन्छु। आजको कार्यक्रममा हामी सरकारले संसदमा पारितका लागि लगेको एक धार्मिक विधेयक र यसको विरोधमा सुनिएका केही आवाजहरू र यो विधेयक किन विवादमा परेको छ भन्ने विषयमा कुरा गर्नेछौँ। त्यसका साथै आइतबार निधन भएकी भारतीय साङ्गीतिक क्षेत्रकी हस्ती लता मङ्गेशकरको जीवनका पाटाहरूलाई एकपटक पल्ट्याएर हेर्नेछौँ। जीवनका आरोह र अवरोहका बिचमा कसरी लता मङ्गेशकरले स्वर कोकिलाको रूपमा आफूलाई स्थापित गराइन् त, यस विषयमा एउटा रिपोर्ट प्रस्तुत गर्नेछौँ। यसै गरी हाम्रो नयाँ पोडकास्ट श्रृङ्खला म माने आमाका बारेमा थोरै कुरा गर्नेछौँ। अस्ट्रेलियामा बसोबास गर्ने नेपाली आमा बाबुको COVID-19 महामारीका बिच नव अभिभावक बन्दै गर्दाको अनुभव आजको कार्यक्रममा सुन्नेछौँ। त्यसबाहेक नेपाल सम्बन्धी प्रसङ्गमा चाहिँ एमसिसी पास गर्ने विषयमा दलहरूबीचको विवादको विषयमा नेपाल संवाददाता सेवा भट्टराईले पठाएको रिपोर्ट पनि सुन्नेछौँ। समयले साथ दिए अन्य प्रसङ्ग र गीत सङ्गीत त छँदैछ। पहिलोचोटि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमका बारेमा थोरै भनिहालौँ। एसबिएस रेडियो 2 मार्फत बिहिबार र आइतबारका दिन सिडनीको समयअनुसार दिउँसो 4 बजेदेखि 5 बजेसम्म नेपाली कार्यक्रम प्रसारण हुन्छ। सिडनीमा 97.7 मेगाहर्जमा प्रसारण हुने यो कार्यक्रम अस्ट्रेलिया भर नै सुन्न सकिन्छ। तपाईँको राज्यमा चाहिँ कुन स्टेसन र कति बजे सुन्न सकिन्छ भनेर जान्नका लागि चाहिँ हाम्रो वेबसाइट www.sbs.com.au/nepalima जानुहोला। यसबाहेक हाम्रो वेबसाइट मार्फत पनि संसारभर नै कार्यक्रमलाई सुन्न सकिन्छ। अब आजको बाँकी समयमा प्रस्तुत हुने विषयवस्तु तर्फ लागौँ। एकैछिनमा सरकारले संसदमा पारितका लागि लगेको एक धार्मिक विधेयक र यसको विरोधमा सुनिएका केही आवाजहरू र यो विधेयक किन विवादमा परिरहेको छ भन्ने विषयमा कुराकानी गर्नेछौँ। यसै गरी हाम्रो नयाँ पोडकास्ट श्रृङ्खला मम माने आमाका बारेमा थोरै कुरा गर्नेछौँ। अस्ट्रेलियामा बसोबास गर्ने नेपाली आमा बाबुले COVID-19 महामारीका बिच नव अभिभावक बन्दै गर्दाको अनुभव आजको कार्यक्रममा सुन्नेछौँ। यसका साथै आइतबार निधन भएकी भारतीय साङ्गीतिक क्षेत्रकी हस्ती लता मङ्गेशकरको जीवनका पाटाहरूलाई पनि एकपल्ट पल्ट्याउने कोसिस गर्नेछौँ। जीवनका आरोह र अवरोहहरूका बिचमा लता मङ्गेशकरले आफूलाई स्वरको किलाका रूपमा कसरी स्थापित गराइन् भन्ने बारेमा एउटा रिपोर्ट सुन्नेछौँ। यसबाहेक नेपाल सम्बन्धी प्रसङ्गमा चाहिँ एमसिसी पास गर्ने विषयमा दलहरूबीचको विवादको विषयमा नेपाल संवाददाता सेवा भट्टराईले पठाएको रिपोर्ट पनि हामी सुन्नेछौँ। कार्यक्रमलाई अन्तिमसम्म सुनेर हामीलाई साथ दिनुहोला। अब भने कार्यक्रममा गत हप्ता प्रस्तुत भएको विषय वस्तुतर्फ एकचोटि ध्यान दिउँ। हामीले महिनाको पहिलो आइतबार भएका कारण आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग यहाँहरूको आर्थिक जिज्ञासाहरूको समाधान खोज्ने प्रयास गरेका थियौँ गत हप्ता। र गत हप्ताको कार्यक्रममा रिजर्भ ब्याङ्कले ब्याज दरलाई स्थिर राख्ने गरेको पछिल्लो निर्णय र सिडनीमा अन्तभन्दा अपार्टमेन्टको भाव किन बढी छ जस्ता प्रश्नहरू राखेका थियौँ। गत हप्ता उहाँसँग गरिएको कुराकानीको यो छोटो अंश अहिले सुन्नुहोस्।
सिडनीमा चाहिँ कस्तो नि मेट्रोपोलिटन सिटी भएर प्रायः मान्छेहरूले अपार्टमेन्टमा बस्ने अर्बन लिभिङलाई एडप्ट गरिसकेको छ। होइन, जस्तै मैले मेलबर्न र एडलेडमा पनि यो कुरा रिफ्लेक्ट गर्दा म धेरै ओहोरदोहोर गर्दाखेरि के पाउँछु भने उतातिर अझ पनि घर भन्ने कुरा जुन मान्छेको त्यो सेन्टिमेन्टल भ्यालु छ त्यो अझ छ। अपार्टमेन्ट लिभिङ अझ मान्छेहरू कम्फर्टेबल भइसकेको छैन, रेन्टलकोलाई मात्रै बढी युज भइरहेको छ। अब सिडनीमा चाहिँ हामीले के देखाएको छ भने लास्टको 2 इयर्स भनौँ 2019 जब कोभिडले हिट गर्यो त्यसमा मान्छेको कल्चरल सिफ्ट धेरै भयो, कल्चरलदेखि लिएर मान्छेको सोचाइमा धेरै चेन्जेस आयो। स्पेसली फर्स्ट थिङ के भने वर्क फ्रम होम कन्डिसनले गर्दाखेरि घरमा बस्ने मान्छे स्पेस खोज्न थाले। त्यो भएपछि अपार्टमेन्ट चाहिँ अलिकति डिमान्डमा फल भयो। तर एट द मोमेन्ट घरको भ्यालु चाहिँ घरको चाहिँ डिमान्ड बढ्यो. अर्को कुरा, जब घरमा काम गर्दा चाहिँ स्पेसको जरुरी भयो, ठाउँको जरुरी भयो, होम अफिसले गर्दाखेरि हाउसको प्राइस डिमान्डले बढेको, किनभने ट्रान्सपोर्टेसनको त्यति भ्याल्यु भएन. सिटी नजिक बस्ने या काम नजिक बस्ने भन्ने कल्चर अलिकति डाई हुन थालिसकेको छ.
र आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको यो कुराकानी तपाईँले हाम्रो वेबसाइट www.sbs.com.au पाउन सक्नुहुन्छ. पुरा कुराकानी सुन्नको लागि हाम्रो वेबसाइटमा जानुहोला. र अब भने श्रोताबिन्द, अस्ट्रेलियाली प्रसङ्गतर्फ लागौँ. प्रतिनिधि सभाबाट रातारात पारित गरिएको एक धार्मिक विधेयक यतिखेर चर्चा र आलोचनाको विषय बनिरहेको छ. रिलिजियस डिस्क्रिमिनेसन बिल भनिने उक्त धार्मिक भेदभाव सम्बन्धीको विधेयक रातभरिको छलफलपछि बिहिबार बिहान तल्लो सदनबाट पास भएको हो. यद्यपि उक्त विधेयकलाई अझै माथिल्लो सदनबाट पारित गरिने भनिएको भए पनि यसो हुन भने सकेन. अब अनिश्चितकालका लागि उक्त विधेयक पछाडि धकिदिएको छ. आउँदो मार्च महिनामा संसद सुरु हुने भए तापनि त्यति बेला संसदको ध्यान बजेटमै केन्द्रित गराउनुपर्ने भएकाले त्यति बेला पनि यसका विषयमा संसदमा छलफल होला भनेर अनुमान लगाउन सकिँदैन. यसैबीच विभिन्न क्षेत्र र संसदहरूबाटै विधेयकमाथि असन्तुष्टि र प्रश्नहरू खडा गरिएका छन्. उक्त विधेयकको विरोध गर्नेमा ताजमिनियाली सांसद ब्रिजेन आर्चर पनि एक थिए. मानिसहरूलाई धार्मिक स्वतन्त्रताको रक्षा गर्ने उद्देश्य राखिएको भए पनि यसले विद्यालयहरूमा लैङ्गिक विविधताका विद्यार्थीहरूलाई विद्यालयबाट निष्कासन गर्न वा अन्य धार्मिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिहरू विरुद्ध भेदभाव गर्ने क्षमतालाई विधेयकले बलियो बनाउने आर्चरले बताएका थिए.
Nobody should be discriminated against because of their religion, but this bill goes further and beyond protecting somebody's faith. I'm not prepared to stand by and see our state laws eroded to privilege one group over another.
उनीथिन ब्रिजेट आर्चर र यस्तै भ्रमलेभरका सांसद स्टिफन जोन्सको पनि छ. मङ्गलबार सबैको नजर उनीमाथि पर्दा उनले लैङ्गिक रूपमा फरक रहेका आफ्ना छोरालाई सम्झिए, यसै गरी उनले आफ्ना भतिजलाई सम्झिए जसले फरक यौनिक विचारका कारण आत्महत्या गरे.
This is about my kids, but it's not. It's about all of our kids. It's about the families of those kids. Every child who's had the courage to swim against the tide just to be who they are.
उनले समलैङ्गी र ट्रान्सजेन्डर युवाहरूलाई माया र समर्थन दिने एक अवसरका रूपमा यसलाई प्रयोग गर्नुमा पनि जोड दिए.
Are they as loved and cherished and respected as every other kid? Surely we aren't saying to them, it's okay if you're gay, just so long as we don't see it. Surely we can do better than that. At some stage, we have to do better than that.
सांसद जोन्सको उक्त भाषणपछि विपक्षीले उक्त विधेयकलाई अस्वीकार गर्ने अपेक्षा गरिएको भए पनि केही बेरको छलफलपछि लेबरका प्रवक्ता मार्क ड्राफ्सले उक्त विधेयकमा समर्थन गर्ने खुलासा गरेका थिए. यता लेबरकै अर्का सांसद पिटर खलिलले एबिसीसँगको कुराकानीका क्रममा धार्मिक अपमानहरूलाई जोगाउन प्रमुख संशोधन अगाडि बढाउनु नै उत्तम उपाय भएको बताए.
We're dealing with people's lives here. And I think, you know, we can talk the politics and all the inside beltway stuff, but we're actually dealing with people's lives. You heard Stephen's speech, the effect on families with their kids. This is too important to play politics with. We want to do the right thing.
यसै गरी लेबरका नेता एन्थोनी अल्बानेजीले प्रतिनिधि सभालाई नैतिक दिशा र आशा प्रदान गर्न संशोधन अत्यन्तै आवश्यक रहेको बताएका थिए.
This bill, as it stands right now, if it is not amended by either the House or the Senate, will only succeed in driving us apart. Ours is a wonderful country, but there is an even better Australia almost within our grasp. This bill in its present form will push it further out of reach.
यद्यपि लेबरका केही समर्थकहरूले भने यसमा निराशाका साथ प्रतिक्रिया दिएका छन्. धेरैले आफ्नो निराशा पोख्न सामाजिक सञ्जालको प्रयोग गरे. गठबन्धन आफैमा पनि समर्थन र विरोधका बीच विभाजित बनेको थियो. केही गठबन्धन सांसदहरूले मतदान गर्न इच्छा देखाएका थिए भने लिबरलका डेव शर्मा जस्ता सांसद भने अझै दोधारमा रहेको बताइरहेका थिए. उनले स्काई न्युजसँग भने कि विधेयकले शुद्ध लाभ दिन्छ वा समाजलाई पछाडि लैजान्छ भन्ने कुराको दुविधा छ. यद्यपि उक्त विधेयकले लामो समय अघि गरिएको बाचाको प्रतिनिधित्व गरेको भने उनले बताए.
This is an issue that's been spoken about now for 3 or 4 years. When I first ran for the seat of Wentworth, this issue came up and we promised then to address it. So I'm conscious that this is a commitment I have not yet fulfilled.
अब अनिश्चितकालका लागि उक्त विधेयक पछाडि धकेलिएको छ।
एसपीएस नेपाली मोबाइल अनलाइन र रेडियोमा
श्रोताबिन्द एसपीएस नेपालीले तयार पारेको नयाँ नेपाली पोडकास्ट श्रृङ्खला मम माने आमाको दोस्रो एपिसोड हाम्रो अनलाइन र पोडकास्ट सेवाहरूमा उपलब्ध भइसकेको छ। पोडकास्टको दोस्रो भागमा अस्ट्रेलियामा रहेका केही नेपाली आमाहरूले कोभिड-19 महामारीका बीच नव अभिभावक बन्दाका आफ्ना अनुभवहरू सुनाएका थिए। पोडकास्टमा मेगा निराउला, प्रज्वल बस्ती, अनिता ढकाल, इशान कुबर र सबिना पोखरेल लगायतले नयाँ अभिभावक बन्दै गर्दाको अनुभव सुनाएका छन्। सुनौ उक्त पोडकास्टको यो छोटो अंश।
मम माने आमा, अस्ट्रेलियाका नेपाली आमाहरूको कथा। सिडनीको नव अभिभावकहरूले आफ्नो अनुभव सुनाउनु भएको छ कि अब कोभिडको टाइममा बच्चा जन्मिएको त्यो समय अनि त्यसपछिको समयमा पनि अब नेपालबाट कोही पनि आफ्नो अभिभावकहरू आउन नपाउँदाखेरि चाहिँ अब दुईजना श्रीमान श्रीमतीले मात्र बच्चा हेर्ने सबै केयर आफूले गर्नुपर्दा चाहिँ कस्तो अनुभव भएको थियो भनेर सुनाउनु भएको छ। एकपटक उहाँहरूको कुरा सुनौँ।
हामी गएको फेब्रुअरी 2021 चाहिँ आमा र बुवा बन्यौँ होइन। हामीले चाहिँ यो कोभिड-19 को समयमा छोरीलाई जन्मायौँ। यो कोभिड-19 कति धेरै रेस्ट्रिक्सन्सहरूले गर्दाखेरि चाहिँ हामीलाई अब फिजिकली सपोर्ट हुन्छ नि, अब आमा बुवा न उताको साइडबाट न यताको साइडबाट चाहिँ आउन मिल्यो होइन। उहाँहरू नआइसकेपछि चाहिँ हामीलाई कति धेरै कुराहरू चाहिँ आफैले गर्नुपर्ने भयो। तर यो क्षण रमाइलो पनि छ किनभने आफैले गर्दाखेरि चाहिँ कति धेरै खुसी लाग्दो रहेछ कि। अब उसँग जति बन्डिङ हुन्छ राति उठ्नेदेखि लिएर हुन्छ नि दिनभरि हेर्नेदेखि लिएर अब इशान आफैले नै होइन न्यापी चेन्ज गर, खुवाऊ, सुताऊ, अब म मेरो काम भएको बेलामा म बाहिर जान्छु अनि त्यतिखेर चाहिँ फुल लन टेक केयर गर्नुपर्छ बाबाले, विच इज अ गुड साइड के। कतिपय ठाउँमा चाहिँ कस्तो हुन्छ भने नेपालबाट पेरेन्ट्सहरू आइसकेपछि यहाँ आफ्नो जुन चाहिँ फादर या मदर हुन्छ उहाँहरूले चाहिँ त्यति समय चाहिँ आफ्नो बच्चालाई चाहिँ दिनुहुन्न होला सायद है सायद। तर अब अहिले चाहिँ यस्तो सिचुएसनमा चाहिँ कोही पनि नहुँदाखेरि चाहिँ हामी आफैले नै एभ्री मिनट हामी आफैले नै वाच गर्नुपर्छ, हेर्नुपर्छ होइन, उसलाई स्याहार सुसार गर्नुपर्छ।
अब कोभिडको टाइममा अब फर्स्ट चाइल्ड पाउँदा हामीलाई अलिकति गाह्रो चाहिँ सुरुमा भएको थियो। प्रेग्नेन्सीको टाइममा चाहिँ अब अलिकति प्लस पोइन्ट चाहिँ भयो किनभने उसको चाहिँ वर्क फ्रम होम थियो अनि त्यही भएर त्यस्तो धेरै ट्राभल गर्नु पर्थेन। ट्राभल नगरिसकेपछि चाहिँ उसलाई फिजिकल्ली पनि अलिकति राम्रो महसुस भइरहेको थियो होइन। तर जब हाम्रो अब डेलिभरीको टाइम आयो, म्याटर्निटी सरी डेलिभरीमा चाहिँ हस्पिटलमा चाहिँ कोही भिजिटरहरू नट अलाउड भन्ने चाहिँ कुरा आयो, त्यो बेला चाहिँ अलिकति गाह्रो भएको थियो। अब म पनि एक्लै थिएँ होइन त्यहाँनिर अनि केही नै ब्लाइन्डै हुन्छ अब त्यो बेला, केही थाहा हुँदैन, कोही पनि हुँदैन होइन, नभइसकेपछि ब्लाइन्डै भएको थिएँ म चाहिँ। तर टाइम जन सर्दै जाँदा चाहिँ अब घर ल्याइयो होइन, अलिकति कुराहरू थाहा भयो।
हामी मात्रै भएनौँ, जे होस् यहाँ एकदमै फ्यामिली मेम्बर्सहरू अनि साथीहरू चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ यस्तो फेजहरूमा, किनभने प्रेग्नेन्सीको लास्ट स्टेजतिर र यो बच्चा पाइसकेपछिको फर्स्ट कपल अफ मन्थ्स भनौँ न, त्यतिखेर चाहिँ यो अलिकता लो हुने हुन्छ नि, लो फिल गर्ने अनि अलिकता डिप्रेस हुने, डिप्रेस चाहिँ भन्दिनँ, लो फिल हुने चाहिँ हुन्छ कुनै कुनै दिनमा चाहिँ त्यस्तो फिलिङ्सहरू आउँछ।
श्रोताबिन्द मम माने आमाको पुरा श्रृङ्खला सुन्नको लागि भने तपाईँ हाम्रो वेबसाइट www.sbs.com.au/nepali जान सक्नुहुन्छ र दोस्रो भाग अहिले वेबसाइटमा उपलब्ध भइसकेको छ र क्रमिक रूपमा प्रत्येक मङ्गलबार तेस्रो चौथो गरी नयाँ एपिसोडहरू त्यहाँ उपलब्ध हुनेछ। र यो भर्खरै सुन्नुभएको मम माने आमाको पोडकास्टको परिकल्पनाकार भनौँ या निर्माता भनौँ सहकर्मी सुनिता पोखरेल र शिखा बस्नेत यतिखेर प्रत्यक्ष कुराकानीका लागि हाम्रो टेलिफोनमा हुनुहुन्छ। उहाँहरूलाई स्वागत गरौँ। सुनिताजी र शिखाजी तपाईँहरूलाई स्वागत छ। सुनिताजी र शिखाजी तपाईँहरू टेलिफोनमै हुनुहुन्छ, स्वागत छ है तपाईँलाई।
धेरै धेरै धन्यवाद
कृष्णजी तपाईँलाई पनि। हजुर, अब सधैँभरि अरूको अन्तर्वार्ता लिने मान्छे होइन, आज अब आफ्नै अन्तर्वार्ता भइरहँदाखेरि अलिकति अनौर त लागिरह होला है, तर पनि अब त्यही त अब यो पोडकास्टको कुरा गरौँ है। अब भनौँ न पछिल्लो दुई वर्षमा चाहिँ धेरै, अब नेपाली मात्रै नभनौँ, धेरै आप्रवासीहरूले चाहिँ अब भोगेकै कुरा हो यो वास्तवमा होइन। अनि यस्तो विषयलाई छानेर चाहिँ पोडकास्ट बनाउनु पर्छ भन्ने सोचाइ कसरी आयो चाहिँ म प्रश्न सुनिताजीलाई राख्छु है।
यो कस्तो भयो भन्दाखेरि, त्यस्तो सोचाइ एकदमै पहिलादेखि आएको भन्दाखेरि पनि म जब आमा बने म आफै, अनि त्यसपछि योभित्र अब हुन्छ नि एउटा आप्रवासी अब अर्कै पृष्ठभूमिबाट अर्कै देशबाट अस्ट्रेलिया आएर बसेको आमाहरूले चाहिँ के कस्तो कुराहरू चाहिँ अलिकति भोग्नु पर्दो रहेछ यहाँनिर, त्यसपछि यहाँको सिस्टमहरू बुझ्नलाई कतिपय समयमा चाहिँ गाह्रो हुने क्या आफैलाई, त्यो भएको भएर अनि उनी यस्तो यस्तो समस्या हुने रहेछ भनेर आफ्नो दिमागमा आएको, अनि त्यसपछि यस्तो समस्या त मलाई मात्र होइन होला किनभने आमा भन्ने त थुप्रो हुनुहुन्छ भन्ने हिसाबले, अनि त्यही अब शिखा पनि भर्खरै आमा बनेको, अनि हामी दुईजनाको ट्याक्कको कुरा लो अन्त अब हाम्रो समस्या अब हामीले भोगेको कुराहरू अरू अस्ट्रेलियाका अरू आमाबाट पनि सुनौँ अनि उनीहरूले भोगेको कुराहरू पनि राखौँ न भनेर त्यहाँबाट सोझ आएको
हो। हजुर, अब शिखाजीलाई म प्रश्न गर्छु है, जस्तो अब तपाईँ त मेलबर्नमा बस्नुहुन्छ होइन, अब तपाईँ पनि अभिभावकै हुनुभयो होइन, अनि अन्य अभिभावकसँग कुरा गर्दाखेरि चाहिँ तपाईँलाई कस्तो अनुभव भयो, र अब टेक्निकल कुरा अलिकति अब यो पोडकास्ट बनाउँदाखेरिको कुरा गर्दाखेरि चाहिँ अब सुनिताजी चाहिँ सिडनीमा हुनुहुन्थ्यो, तपाईँ मेलबर्नमा हुनुहुन्थ्यो होइन, अनि त्यो पोडकास्ट सुन्दाखेरि चाहिँ कस्तो तपाईँहरू दुवैजना एकैसँगै बसेर त्यो कुराकानी गरे जस्तो कस्तो आनन्द लाग्ने सुनिन्छ कि, त्यो टेक्निकल्ली त्यो चिजहरू गराउन चाहिँ कतिको गाह्रो सजिलो कस्तो भयो शिखाजी?
हजुर, त्यही त रमाइलो रमाइलो भइरहेछ सबैभन्दा त अरू पेरेन्ट्सहरू अनि इभन सुनिताकै कुरा सुन्दाखेरि पनि, लाइक हुन्छ नि हाम्रो यो इभन दो मदरहुड भन्ने जर्नी सिमिलर भए पनि, लाइक हुन्छ नि आफ्नो च्यालेन्जेस र एक्सपिरियन्स चाहिँ सबैको डिफ्रेन्ट डिफ्रेन्ट सुन्दाखेरि रमाइलो पनि अनि कति कुराहरू मिले जस्तो त्यस्तो डेफिनेटली भएको छ होइन। अनि के अरे त्यही त फर्स्टमा स्टार्ट गर्दाखेरि चाहिँ यो टेक्निकल एस्पेक्टबाट चाहिँ मलाई अलिकति च्यालेन्जिङ हुन्छ कि जस्तो लागेको छ, किनभने अब सुनिताखेरि सिडनीमा म यहाँ मेलबर्नमा अनि अब हाम्रो बच्चाहरू पनि सँगै हुन्छ, कसरी रेकर्ड गर्ने होला भन्ने भएको थियो, तर सुनिताले जेस एडिटिङहरू गर्ने चाहिँ उसले गर्छ, त्यही भएर उसले एकजना रियली उसले चाहिँ एकदम राम्रो एकदम राम्रो जब गरेछ सो फार।
अनि
हामी अलिकति कनेक्टेड फिल हुनलाई चाहिँ सिडनी र मेलबर्नमा कनेक्टेड फिल हुनलाई चाहिँ हामी धेरै टाइम चाहिँ हामी फोनमा झुन्निरहेको होइन, हामीले अहिलेसम्म एकअर्कालाई नभेटेको भए पनि हामी त्यो कन्भर्सेसनबाट चाहिँ धेरै क्लोज भइसक्यौँ कि, अब त्यो त्यस्तो त्यो टाढा छौँ भनेर जस्तै फिल हुँदैन, गफ गर्दाखेरि यहीँ यहीँ त गफ गरिरहेको छौँ नि जस्तो हुन्छ
हो एकदमै। अनि म चाहिँ हिजो सोचिरहेको थिएँ कि ठ्याक्कै यो तपाईँले कुरा गर्दाखेरि के अरे त्यही त स्टुडियोमा सँगै बसेर दुईजना जे फेस टु फेस बसेर कुरा गर्न पाएको छ भने कति रमाइलो हुन्थ्यो होला जस्तो लागिरहेको थियो, तर इभन द डिस्टेन्सले गर्दाखेरि त्यस्तो धेरै च्यालेन्जेस चाहिँ भएको छैन,
राम्रै भइरहेको छ। हजुर, अब तपाईँहरूले त अब धेरै धेरै त्यस्तो नव अभिभावकहरूसँग कुरा गर्नुभयो होइन, अब तपाईँहरूको पनि आफ्नो अनुभव त छँदैछ होइन, त्यो बिचमा पनि कुराहरू उहाँहरूको कुरा सुन्दाखेरि चाहिँ ओहो यो कुरा चाहिँ कस्तो नयाँ रहेछ है, अथवा यो कुरा चाहिँ ओहो मलाई पनि त्यस्तो लाग्यो भन्ने कुरा अथवा रमाइलो कुरा केही भयो धेरैजनासँग कुरा गर्दाखेरि?
कति कति सिका यो अब कस्तो हुँदो रहेछ भने त्यही अघि सिकाले भने जस्तो कि अब हामी सबैजनाले बच्चा पाएको हो, यो मदरहुड जर्नीमा हामी अगाडि आएको हो, तर एक्सपिरियन्स त्यो भित्रको एक्सपिरियन्सहरू चाहिँ धेरै फरक हुने कि, धेरैजनाको आफ्नै किसिमको हुने, अनि त्यही भएर कति धेरै अब हुन्छ नि अब त्यो टाइममा कसैले समस्या भोग्नु परेको हुन्छ, कसैको लागि एकदमै इजी हुन्छ कुनै कुरा होइन अब त्यही फेजमा, अनि त्यस्तो त्यस्तो डिफ्रेन्ट एक्सपिरियन्सहरू सुन्दाखेरि सबै नै जस्तो नै रमाइलो थियो त्यहाँ कुरा गर्दाखेरि त।
हजुर, अब जस्तो यो पोडकास्टको आजको पोडकास्टको श्रृङ्खलामा जस्तो आमा अब आमा त आमा भइहाल्नु भयो, बाबाको पनि उत्तिकै ठुलो भूमिका हुन्छ सहयोग हुन्छ भनेर पनि कुरा सुन्यो होइन, अब तपाईँहरू दुवैजना अब भर्खर भर्खर आमा बन्नुभएको तपाईँहरूलाई चाहिँ अब तपाईँको श्रीमानले चाहिँ कतिको सहयोग गर्नुभयो यो जर्नीको बिचमा?
हुन्छ के अरे त्यही त अब मेनली अब यो जर्नीमा अब मेन भनौँ न मुख्य पात्र चाहिँ अब आमा भयो होइन, तर बुवाहरूको भूमिका पनि त्यति नै इम्पोर्टेन्ट छ। हामीले पडकास्टमा पनि सोफा त्यो कुरा गरि नै राख्छौँ कि अब फिजिको साइडबाट अब सहयोग कुरा सहयोगहरू गर्ने कुरा बाहेक चाहिँ कसरी अब इमोसनल्ली साइकोलोजिकल्ली कसरी चाहिँ अब हुन्छ नि एउटा आमालाई सपोर्ट गर्न सकिन्छ एज अ पार्टनर अथवा एज अ बुवा त्यो चाइल्डको होइन। सो यो हाम्रो त एकदम हट टपिक हो हाम्रो पडकास्टमा कुरा गर्ने हाम्रो पार्टनरको मेनहरूको पनि
इन्भल्भमेन्ट।
त्यही अब कृष्णजीलाई आफ्नै पनि
मेरो पनि अनुभव छ मलाई।
अनि होइन त्यही अब सपोर्टको कुरामा चाहिँ अब हामीले कुरा गर्दाखेरि पनि हाम्रो पार्टनरबाट सपोर्ट पाएको छौँ, तर अब सबैको केसमा त्यस्तो नहुन सक्छ होइन। अब कति कुराहरू हस्बेन्डहरूलाई चाहिँ थाहा नहुन सक्छ, अब यो पोडकास्ट सुनिसकेपछि ए यस्तो यस्तो कुरामा चाहिँ सपोर्ट चाहिने रहेछ है मेरो वाइफलाई भनेर पनि थाहा पाउनुहुन्छ कि, त्यो चाहिँ फाइदाजनक दुवैको लागि।
अब जस्तो यो पोडकास्ट चाहिँ अब यतिखेर रेडियोमा सुनिरहनु भएको श्रोताहरूले चाहिँ यो पोडकास्ट चाहिँ केमा आउँछ होला भनेर पनि अलिकति जिज्ञासा हुनसक्छ, कति कति लामो होला अथवा केमा सुन्ने होला भनेर खोजिरा हुन सक्नुहुन्छ, अथवा चाहिँ आफ्नो अनुभव पनि यहाँ अब धेरै हुनुहुन्छ त्यस्ता नवविवाहकहरू, आफ्नो अनुभव पनि मैले पनि सुनाउनु पाएँ हुन्थ्यो नि भन्ने जस्तो पनि लागिरह होला, त्यसको लागि चाहिँ नि अब कहाँ सुन्ने र आफ्नो कुरा कहाँ सुनाउने तपाईँलाई सम्पर्क चाहिँ उहाँले चाहनुभयो भने कसरी गर्ने?
यो सम्पर्क लागि अब सुन्नको लागि सबैभन्दा पहिला चाहिँ सम्पूर्ण पोडकास्ट प्लेटफर्महरूमा जुन हामीले पहिलादेखि नै प्रोमोदेखि नै भनिराखेको छौँ होइन, तपाईँहरू पोडकास्ट जुन जुन माध्यमबाट सुन्नुहुन्छ ती सम्पूर्ण माध्यमहरूमा चाहिँ मम माने आमा, यो मम चाहिँ सुरुको मम चाहिँ MUM मम अङ्ग्रेजीमा, अनि माने आमा भनेर खोज्नुभयो भनेदेखि नेपालीमा त्यो दुइटा माने आमा अथवा MUM MANEAMA भनेर खोज्नुभयो भने पनि तपाईँले प्राप्त गर्न सक्नुहुनेछ होइन सम्पूर्ण पोडकास्ट प्लेटफर्ममा। अनि SBS नेपालीमा को हामीले वेबसाइटमा राख्ने गरेका छौँ पोडकास्ट, त्योसँग सम्बन्धित छोटो आर्टिकल जस्तो हुन्छ नि अलिकति डिस्क्रिप्टिभ त्यो त्यो पिस चाहिँ हामीले त्यहाँ उसमा पनि राख्ने गरेका छौँ अब वेबसाइटमा SBS नेपालीको, अनि फेसबुक पेज ट्विटरमा हामीले राखिराखेका हुन्छौँ त्यसको लिङ्क, अब त्यहाँ गएर पनि सुन्न सक्नुहुनेछ। अनि अब आफ्नो कन्सर्नहरू आफूलाई पनि बोल्न मन लाग्यो केही कुरा राख्न मन लाग्यो भने त त्यही तपाईँहरूले रेगुलर जसरी SBS नेपालीलाई कन्ट्याक्ट गर्नुहुन्छ इमेल गर्न सक्नुहुनेछ होइन, त्यसै गरेर अब फेसबुक र ट्विटरमा मेसेज पठाउन सक्नुहुनेछ मेरो चाहिँ यो कुरा छ है भनेर। अनि इभन हामीले राखेको पोस्टमा तल टक्क कमेन्ट गरिदिनु भयो भने अर्को जरि हामी त्यही कुरालाई लिएर हुन्छ नि ल यस्तो पनि हुँदो रहेछ भनेर त्यो कुरा पनि इन्क्लुड गर्न सक्छ, त्यसरी एकदम इजिली एक्सेसिबल जहाँ पनि छौँ हामी।
अब तपाईँहरूसँग कुरा त धेरै गर्ने मन थियो तर अब समय चाहिँ एकदम अभाव छ तपाईँहरू श्रोताहरूले पनि अब तपाईँहरूको यो कुराकानी अथवा यो मातृत्व सम्बन्धी कुराकानी सुन्नलाई चाहिँ पोडकास्टमै जानुपर्छ, 10 एपिसोड लामो पोडकास्ट छ र प्रत्येक मङ्गलबार आउँछ र त्यहाँबाट तपाईँहरूले चाहिँ धेरै कुराहरू जान्न सक्नुहुन्छ होइन। हस् त धन्यवाद समय दिनुभयो यहाँ दुवैजनालाई धेरै धेरै धन्यवाद है त। र पुनः स्वागत छ श्रोताबिन्द SBS रेडियोमा, नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ र म कृष्ण पोखरेल तपाईँहरूको साथमा छु। र ब्रेकभन्दा अगाडि हामीले कुराकानी गऱ्यौँ मम माने आमा जुन पोडकास्ट श्रृङ्खला हाम्रो भर्खरै आएको भनौँ अहिले दोस्रो भाग मात्रै आएको छ पोडकास्ट श्रृङ्खलाको बारेमा, यसका निर्माता दुवैसँग हामीले कुराकानी गरेका थियौँ र प्रत्येक मङ्गलबार हाम्रो वेबसाइटमा यो उपलब्ध हुन्छ, यो सँगसँगै विभिन्न पोडकास्टका विभिन्न प्लेटफर्महरू मार्फत पनि यो उपलब्ध हुन्छ, यहाँहरूले सुन्न नबिर्सिनुहोला। र अब भने कार्यक्रमलाई अगाडि बढाउँ, कार्यक्रममा अब बाँकीको समयमा प्रस्तुत हुने विषयवस्तुबारे यहाँलाई जानकारी गराउन चाहन्छु। एकैछिनमा हामी नेपालमा MCC पास गर्ने विषयमा दलहरूका बिचमा पछिल्लो समय जुन विवाद देखिएको छ यसका बारेमा नेपाल संवाददाता सेवा भट्टराईले पठाएको रिपोर्ट सुनेछौँ, यसै गरी कार्यक्रममा आइतबारको दिन साङ्गीतिक क्षेत्रकी हस्ती मानेकी लता मङ्गेशकरको निधन पछाडि अथवा निधन भइसकेपछि उनका जीवनका पाटाहरूलाई एकपटक पल्ट्याएर हेर्ने कोसिस पनि गर्नेछौँ र जीवनमा आरोह अवरोहहरूको कसरी उनले लता मङ्गेशकरले आफूलाई भारत र विश्वमै एउटा स्वर कोकिलाका रूपमा आफूलाई स्थापित गर्न सकिन् भन्ने बारेमा एउटा रिपोर्ट छ, त्यो पनि हामी एकैछिनमा सुन्नेछौँ। संयुक्त राज्य अमेरिकाले नेपाललाई दिने भनेको एमसिसी परियोजना अन्तर्गतको आर्थिक सहयोग संसदमा प्रस्तावित हुने भनिएको बेलामा संसदको बैठक सारिएपछि एमसिसी फेरि विवादमा परेको छ। नेपालमा अमेरिकाको प्रभाव धेरै बढाउने र नेपाली भूमि बौद्धिक सम्पत्ति लगायतका स्रोतमा अमेरिकाको कब्जा बढाउने भन्दै थुप्रै मानिस र राजनीतिक दलले यसको विरोध गरेका छन्। यस सम्बन्धी थप रिपोर्ट सेवा पटराईबाट।
संयुक्त राज्य अमेरिकाले नेपाललाई दिने भनेको एमसिसी परियोजना अन्तर्गतको आर्थिक सहयोग संसदमा प्रस्तावित हुने भनिएको बेलामा संसदको बैठक सारिएपछि एमसिसी फेरि विवादित बनेको छ। एमसिसी अर्थात् मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत अमेरिकाले नेपाललाई हालसम्मकै ठूलो अर्थात् 60 अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग दिने प्रस्ताव गरेको छ, जस अन्तर्गत धेरैजसो रकम ऊर्जा क्षेत्रमा खर्च गरिनेछ। तर यो परियोजना संसदबाट पारित गराउनुपर्ने प्रावधानलाई धेरैले राष्ट्रघाती भन्दै त्यसको विरोध गर्दै आएका छन्। नेपालमा अमेरिकाको प्रभाव बढाउने र नेपाली भूमि बौद्धिक सम्पत्ति लगायतका स्रोतमा अमेरिकाको कब्जा बढाउने भन्दै थुप्रै मानिस र राजनीतिक दलले एमसिसीको विरोध गरेका हुन्। बुधबार डाकिएको संसदको बैठकमा एमसिसी संसदमा प्रस्तावित गरिने बताइएको थियो, तर सरकारकै अनुरोधमा मङ्गलबार अचानक बैठक 14 फेब्रुअरीका लागि सारिएको छ। एमसिसी संसदमा टेबल गर्ने भनिएको दिनमा 8 साना राजनीतिक दल मिलेर बालुवाटारमा एमसिसी विरुद्ध प्रदर्शन गरेका छन्। केही प्रदर्शनकारी भन्छन्, सत्तारूढ दल नेपाली काङ्ग्रेस संसदबाट एमसिसी पारित गराउने पक्षमा छ भने सत्ताकै गठबन्धनमा रहेको नेकपा माओवादी र नेकपा एमाले समाजवादी एमसिसीको विरुद्धमा छन्। यस्तो अवस्थामा संसदबाट एमसिसी पारित गराउन बहुमत नपुग्ने भन्दै त्यसलाई संसदमा प्रस्तुत नै नगर्न पनि गठबन्धनका अरू दलले सरकारमाथि दबाव दिइरहेका छन्। संसदका सभामुख माओवादी नेता अग्नि सापकोटाले बारम्बार सार्वजनिक रूपमा एमसिसी संसदमा टेबल गर्न नहुने बताउँदै आएको हुनाले हाल उनले संसदको बैठक सारेकोमा उनको भूमिकामाथि पनि संशय भएको छ। प्रमुख प्रतिपक्षी दल एमाले एमसिसीका बारेमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन, तर अरू नै मुद्दामा सभामुख सापकोटाको विरोध गर्दै संसद अवरोध गर्दै आएको छ। एमाले संसद चल्न नदिँदा कुनै पनि प्रस्ताव कसरी अगाडि बढ्छ भन्ने पनि प्रश्न रहेको छ। एमसिसी विवादमा आएको यो पहिलो पटक होइन। यसै हप्ता मात्र नेकपा माओवादीका नेता प्रचण्डले एमसिसीलाई लेखेको भनेको पत्र सार्वजनिक भएपछि उनी आलोचित बनेका छन्। प्रचण्डले सार्वजनिक रूपमा एमसिसीको विरोध गरिरहे तापनि पत्रमा उनले एमसिसी संसदबाट पारित गराउने कोसिस गर्ने र त्यसका लागि केही समय चाहिने लेखेको देखिन्छ। नेपाल र अमेरिकाले 5 वर्ष अघि एमसिसी सम्झौतामा हस्ताक्षर गरेका थिए भने यो परियोजना यस्तै विवादका कारण संसदमा अड्किएको नै झन्डै 3 वर्ष हुन लागेको छ। अमेरिकाले भने एमसिसी कुनै पनि सामरिक योजनासँग नजोडिएको र त्यसले नेपालको राष्ट्रियतामा असर नगर्ने भन्दै पछिल्लो समयमा एमसिसी संसदबाट चाँडै पारित गराउन नेपाललाई दबाब दिइरहेको छ। एसबीएस नेपालीका लागि काठमाडौँबाट सेवा भट्टराई।
एसबीएस नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा सेयर गर्नुहोस्।
श्रोताबिन, नेपालमा एमसिसीको विवाद देखिएको र पछिल्लो दलहरूको बिचमा जुन एमसिसी अमेरिकी एमसिसी भनौँ जसलाई अमेरिकाको मिलेनियम च्यालेन्ज भनेर पनि बुझिन्छ, त्यसको विवाद त्यसलाई लागू गर्ने विषयमा दलहरू बिचको विवाद को विषयको यो रिपोर्ट पनि तपाईँले हाम्रो वेबसाइटमा केही बेरमा पाउन सक्नुहुन्छ। त्यसको लागि www.sbs.com.au/नेपालीमा यहाँहरू जानुपर्ने हुन्छ। र श्रोताबिन्द, एकैछिन हामी ब्रेक लिने बेला भएको छ। ब्रेक पछाडि हामीसँग लता मङ्गेशको विषयमा तयार पारिएको एउटा रिपोर्ट र गीत बाँकी नै छ। कार्यक्रमलाई अन्तिमसम्म सुन्नुहोला। पुनः स्वागत छ श्रोताबिन्द। यो ब्रेक पछाडि एसपिएस रेडियोमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ र म कृष्ण पोखरेल तपाईँहरूको साथमा छु। अलिकति कार्यक्रमको बारेमा भनिहालौँ। बिहिबार, प्रत्येक बिहिबार र आइतबारको दिन बेलुकी साँझ अथवा दिउँसो 4 बजेदेखि 5 बजेसम्म, दिउँसो 4 बजेदेखि 5 बजेसम्मको बिचमा चाहिँ एसपिएस रेडियो 2 नेपाली कार्यक्रम प्रसारण हुन्छ। र त्यसबाहेक पनि www.sbs.com.au/नेपाली वेबसाइट मार्फत तपाईँहरूले समाचार र अन्य जानकारीमूलक सूचनाहरू त्यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ। र कार्यक्रमको बारेमा कुरा गर्दाखेरि चाहिँ सिडनीमा 97.7 FM प्रसारण हुने यो कार्यक्रम, मेलबोर्नमा पनि 93.1 FM मार्फत प्रसारण हुने गर्दछ। त्यसै गरी देशैभर अन्य AM सर्भिसेस मार्फत पनि प्रसारण हुने गर्दछ र वेबसाइट मार्फत पनि यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा यहाँहरूले सुन्न सक्नुहुन्छ। अब पनि कार्यक्रममा अघिल्लो हप्ता या भनौँ आइतबारको दिन निधन भएकी भारतीय गायिका लता मङ्गेशकरको बारेमा तयार पारिएको एउटा रिपोर्ट प्रस्तुत गर्न चाहन्छौँ। भारतीय साङ्गीतिक जगतलाई आफ्नो सुमधुर आवाजले पुस्तौँसम्म सजाएकी गायिका लता मङ्गेशकरको 92 वर्षको उमेरमा निधन भएको छ। आउनुहोस् उनको जीवनलाई, उहाँको जीवनलाई एकपटक फर्केर हेरौँ सहकर्मी दिनेता रिजालको यो रिपोर्ट मार्फत।
यो आवाज थियो स्वर्गीय गायिका लता मङ्गेशकरको। हिन्दी, नेपाली र 30 वटा भन्दा बढी भाषाहरूमा हजारौँवटा गीतहरू गाएकी मङ्गेशकरले सङ्गीतको इतिहासमा आफ्नो नाम गाढा रङमा कोरेर गएकी छिन्। विशेष गरी भारतीय चलचित्र क्षेत्र बलिउडका दर्शक र श्रोताहरूमा आज त उनका गीतहरू नसुनेका सायद कम नै होलान्। केही समयदेखि कोरोना भाइरसको उपचारका क्रममा अस्पताल भर्ना रहेकी मङ्गेशकरले फेब्रुअरी 6 तारिकमा 92 वर्षको उमेरमा यस संसारबाट बिदा लिइन्। भारतको मुम्बईमा रहेको ब्रिज क्यान्डी अस्पतालका डाक्टर प्रतीत समदानीले उनको निधनको खबर पुष्टि गरेका हुन्।
Lata Mangeshkar Didi this morning at 8 o'clock 12 minutes has died because of multi-organ failure after more than 28 days of hospitalization post her COVID.
लता मङ्गेशकरको जन्म भएको थियो सन् 1929 भारतको इन्दौर सहरमा र उनको गायन यात्रा सानै उमेरदेखि सुरु भएको थियो। उनी आफ्ना बुवा दीनानाथ मङ्गेशकरसँग धार्मिक कार्यक्रमहरूमा गाउने गर्दथिन् र उनका बुवा पनि एक प्रशिक्षित कलाकार थिए। उनी सानो छँदा प्राय नाटकहरूमा भाग लिन्थिन्। आफ्नी छोरी मञ्चमा उत्रिने कुरामा भने उनको बुवाको तर्फबाट अलि हिचकिचाहट थियो। यसरी नाटक गर्दै आफ्नो परिवारसँग एउटा ठाउँबाट अर्को ठाउँमा सर्दै उनको बाल्यकाल बित्दै गयो। 13 वर्षको कलिलो उमेरमा आफ्नो बुवाको निधन भएपछि परिवारको जिम्मेवारी उनको काँधमा पर्न गयो। सन् 1945 उनी आफ्नो परिवारसँग मुम्बई सरिन्। मुम्बई अर्थात् भारतको चलचित्र उद्योगको प्रमुख सहर। मङ्गेशकरले त्यहाँ अभिनेत्रीको काम खोज्न थालिन् र केही साना भूमिकाहरू पनि निभाइन्। पछि त्यस अनुभवको बारेमा कुरा गर्दा भने त्यो खासै राम्रो नरहेको उनले बताएकी थिइन्। यसै सिलसिलामा उनको बलिउड गायन यात्रा सुरु भएको हो। चलचित्रहरूमा गीत गाउने प्लेब्याक सिङ्गरको रूपमा काम गर्न थालेपछि बलिउडभरि उनकै आवाज गुन्जिन थाल्यो। भावनाले ओतप्रोत सुनिने मङ्गेशकरका गीतहरू केही दुःख र प्रेमका बारेमा हुन्थे त केही देशभक्तिको बारेमा। जनवरी सन् 1963 भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा त्यसभन्दा एक वर्ष अघि भारत र चीनबीच भएको युद्धमा ज्यान गुमाएका सैनिकहरूको सम्झनामा एक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो र त्यस कार्यक्रममा लता मङ्गेशकरलाई गीत गाउन भारत सरकारले आमन्त्रित गरेको थियो। उनको आवाजमा ए मेरे वतन के लोगो नाम गरेको गीत सुन्दा त्यस बेलाका भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको आँखामा देशभक्तिका आँसु आएको पनि बताइन्छ। त्यसपछि लता मङ्गेशकरको आवाजलाई आफ्ना फिल्ममा प्रयोग गर्न खोज्ने सङ्गीतकार र चलचित्र निर्माताहरू बढ्न थाले। उनीसँगै उनकी बहिनी आशा भोसले पनि चर्चित गायिका थिइन् र आधा शताब्दीभन्दा बढी बलिउडका चलचित्रहरू यिनै दुई दिदीबहिनीकै आवाजले सजियो र थुप्रै नायिकाहरूले यसरी नै आफ्नो आवाज पाए। यता नेपाली चलचित्र उद्योगको कुरा गर्दा चाहिँ नेपालसँगको मङ्गेशकरको सम्बन्ध निकै पुरानो रहेको निर्देशक लेखक तथा नेपाली गीत सङ्गीत क्षेत्रका जानकार प्रकाश सायमीले बीबीसी न्युज नेपालीलाई बताएका छन्। सन् 1955 उनले नेपाली सङ्गीतकार भोला श्रेष्ठको सङ्गीतमा ए बस्ती ए लोग नामक चलचित्रको हिन्दी गीत गाएको उनको भनाइ छ। त्यस्तै उनले बाँचुन्जेलीलाई जुन माटोमा मेरो र आकाशमा तिर्मिरे तारा जस्ता नाम चलेका नेपाली गीतहरू पनि गाएकी थिइन्। भारतीय फिल्म उद्योगकी सबैभन्दा महान प्लेब्याक सिङ्गर मानिने मङ्गेशकरलाई कसैले मेलोडी क्वीन भनेर बोलाउँथे त कसैले नाइटिङ्गेल अफ इन्डिया अर्थात् भारतकी बुलबुल। उनको आवाजमा गाइएका गीतहरू उनीभन्दा 50 वर्ष कम उमेरका अभिनेत्रीहरूको लागि पनि सुहाउँथ्यो। उनका प्रशंसक मात्र होइन केही आलोचकहरू पनि थिए। उनले अरू नयाँ गायक गायिकाहरूलाई माथि आउने ठाउँ नदिएको भन्ने कुराहरू पनि हुन्थे तर उनका गीतहरूको लोकप्रियता भने कहिल्यै घटेन। मिठो आवाजसँगै बलियो मनोबल बोकेकी मङ्गेशकर कहिल्यै आफ्नो कामको लागि सही दामको माग गर्न पछि हटिनन्। त्यस्तै उनका केही व्यक्तिगत बानीहरू र सङ्गीतप्रतिको सम्मानका लागि पनि उनी प्रचलित थिइन्। जस्तै गाउने समयमा कहिल्यै जुत्ता नलगाउने र कुनै पनि गीत रेकर्ड गर्नुअघि त्यसलाई आफ्नै हातले लेख्ने। उनले आफ्नो जीवनकालमा थुप्रै पुरस्कारहरू पनि पाएकी थिइन्, जसमध्ये सन् 2001 भारतको सबैभन्दा सर्वोच्च नागरिक सम्मान मानिने भारत रत्न पनि एक हो। त्यस्तै गरी भारतीय सङ्गीत र सिनेमामा उनले पुर्याएको योगदानका लागि फ्रान्सको लिजोन डियोनर पनि उनले सन् 2009 पाएकी थिइन्। कोरोना भाइरस लागेपछि उनलाई जनवरी 11 अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। जनवरीको अन्त्यतिर स्वास्थ्यमा सुधार देखिँदा भेन्टिलेटरबाट हटाइए तापनि फेरि अवस्था बिग्रिन थालेको बताइएको थियो। उनको निधनको खबरपछि श्रद्धाञ्जली व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा यस्तो सन्देशका साथ दुःख पोखेका थिए।
I am anguished beyond words. The kind and caring Lata Didi has left us. She leaves a void in our nation that cannot be filled. The coming generations will remember her as a stalwart of Indian culture, whose melodious voice had an unparalleled ability to mesmerize people.
आइतबार 6 फेब्रुअरीमा लता मङ्गेशकरको निधनको खबरपछि भारतले दुई दिने शोक मनाउने घोषणा गरेको थियो। उनको मुम्बईमा दाह संस्कार गरिनुअघि निधन भएको केही घण्टाभित्रै भारतीय चलनअनुसार राज्यस्तरीय अन्त्येष्टि गरिएको थियो, जसमा थुप्रै राजनीतिज्ञदेखि लिएर चर्चित बलिउड हस्तीहरू उपस्थित थिए। हजारौं अविस्मरणीय गीतहरूले धेरैको मन छोएकी भारतकी बुलबुलको सम्झना र सम्मानमा भारतले आफ्नो राष्ट्रिय झण्डालाई आधा झुकाएको छ।
र भारतमा स्वर कोकिला र नाइटिङ्गेल अफ इन्डिया को उपनामबाट पनि चर्चित भारतीय गायिका लता मङ्गेशकरको 28 सेप्टेम्बर 1929 जन्म भएको थियो भारतमा र 6 फेब्रुअरीका दिन उनको निधन भएको थियो। र उनको सम्झनामा तयार पारिएको यो रिपोर्ट दिनिता रिजालले तयार पारेको यो रिपोर्ट हाम्रो वेबसाइटमा पनि उपलब्ध छ। त्यसको लागि भने तपाईँ www.sbs.com.au/nepali जानुपर्ने हुन्छ। र लता मङ्गेशकरलाई नै सम्झिँदै आज हामीले हाम्रो कार्यक्रमको अन्तिम गीत पनि उहाँले नै गाएको एउटा गीत प्रस्तुत गर्ने जमर्को गरेका छौँ। सन् 1966 माइती घर नामक नेपाली चलचित्रको जुन माटोमा मेरो नामको गीत उनले गाएकी थिइन् र जसमा म बिबी महेन्द्र वीरविक्रम सादेवको शब्द रहेको थियो। त्यो गीत यहाँहरूमाझ अहिले हामी प्रस्तुत गर्दैछौँ। सँगसँगै आजको कार्यक्रमबाट बिदा लिने समय पनि भइसकेको छ। कार्यक्रम सक्नुभन्दा अगाडि आजको हेडलाइनहरू मुख्य समाचार एकचोटि पुनः सुनाउन चाहन्छु। विवादास्पद धार्मिक विधेयकलाई माथिल्लो सदनमा लैजान सरकार असफल, विधेयकमाथिको छलफल अनिश्चितकालका लागि स्थगित, अमेरिकी विदेश मन्त्रीद्वारा अस्ट्रेलिया र अमेरिका जस्तो समान विचारधारा भएका मुलुकले विश्वका चुनौतीहरूको सामना एकजुट भएर गर्नुपर्ने भनाइ, र नेपालमा थपिएका कोरोना सङ्क्रमित मध्ये अधिकांश ओमिक्रनको B2 भेरिएन्ट पुष्टि। यसका साथै आजको एसपिएस कार्यक्रम एसपिएस नेपाली रेडियोमा नेपाली कार्यक्रमको समय लगभग सकिएको छ। अर्को हप्ता आइतबारको दिन पुनः 4 बजे हाम्रो भेटघाट हुनेछ। त्यतिन्जेलसम्मलाई हाम्रो वेबसाइट www.sbs.com.au/nepali हेर्दै गर्नुहोला। नमस्कार।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।